यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चिलीमे त्रिशुली 220 केबी प्रसारण लाइनको निर्माण सम्पन्न। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सरकारको सक्रियता। र अमेरिकी राष्ट्रपतिको भोलि हुने अन्तिम निर्वाचन अघि हालसम्म 7.5 करोड़ मतदाताद्वारा मतदान। अब समाचार विस्तारमा। त्रिशुली नदी र त्यसका सहायक खुलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलीमे त्रिशुली 220 केबी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिका थम्बुचेत स्थित चिलीमे हब सब स्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरे बेसी स्थित त्रिशुली 3B हब सब स्टेशनसम्मको 28 किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। प्राधिकरणको सहायक कम्पनी चिलीमे जलविद्युतको अगुवाईमा निर्माण भएका 111 मेगावाटका रसुवागढ़ी र 42.5 मेगावाटको सान्जेन सहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। रसुवागढ़ी र सान्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादनको चरणमा छन्। अनुमानित लागत 3.69 अर्ब अमेरिकी डलर रहेको चिलीमे त्रिशुली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक केएफडब्ल्यूको अनुदान रहेको छ। युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक ईआईबीको आयोजनामा सहुलियतपूर्ण ऋण रहेको छ। प्रसारण लाइन र सब स्टेशन निर्माणका लागि चिनिया कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीसँग 2074 कार्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता 2074 साल पुसमा कार्यान्वयनमा आएको थियो। नेपाल सरकारले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सक्रियता देखाएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसार पसार प्रभावित भएका 77 जना महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनस्थापना गरेको जनाएको छ। यसै गरी मानव बेचबिखन नियन्त्रण ऐन 2064 संशोधन विधेयकको मस्यौदा मन्त्री परिषदमा पेश गरेको सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो। मन्त्रालयले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2081 मस्यौदा समेत तयार गरेको छ। मानव बेचबिखन तथा ओसार पसार प्रभावित महिला तथा बाल बालिकाको उद्धार, संरक्षण, पुनस्थापना, पारिवारिक पुनर्मिलन तथा केन्द्र व्यवस्थापनका लागि सिन्धुपाल्चोक, काठमाण्डौ र सुर्खेतमा सञ्चालनमा रहेका 3 पुनस्थापना केन्द्रलाई सञ्चालन तथा व्यवस्थापन खर्च शोध भर्ना भुक्तानी समेत गरेको जनाइएको छ। प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसम प्रतिकूल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाण्डुबाट देशका विभिन्न क्षेत्रको उडान प्रभावित बनेको हो। लुक्ला गन्तव्यमा बाक्लो तुवालुका कारण हवाई उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। काठमाण्डुबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि हिमाली र पहाड़ी क्षेत्रका अधिकांश उडान हुन नसकेको उहाँले बताउनुभयो। उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। रामेछापको मन्थली विमानस्थलबाट लुक्लातर्फ जाने जहाजहरूले नियमित उडान भर्न नसक्दा मन्थली विमानस्थलमा पर्यटकहरू अलपत्र परेका छन्। मौसमको खराबीका कारण हिजो बिहानैदेखि नै नियमित उडान हुन नसकेपछि विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरू विगत 4 दिनदेखि मन्थली विमानस्थलमा अलपत्र परेका हुन्। काठमाण्डुबाट स्थल मार्ग हुँदै जहाज चढ़नका लागि पर्यटकहरू मन्थली विमानस्थल जाने गरेका छन्। मन्थलीबाट सीतायर, समेट एयर र तारा एयरले लुक्लाको लागि उडान भर्दै आएका छन्। रामेछापको मन्थलीबाट लुक्लाको लागि दैनिक 60-70 भन्दा बढ़ी उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानी लगायत तराईका जिल्लामा छठको तयारी शुरू भएको छ। पशुपति क्षेत्र स्थित गुहेश्वरी मन्दिर मुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ। यसै गरी कमल पोखरी, नाग पोखरी लगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात कार्तिक कृष्ण प्रतिपदादेखि नै शुरू हुने बताइन्छ। छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधना सहित अर्घ दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन प्याज लगायत खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ। कार्तिक शुक्ल पञ्चमीका दिन व्रतालुले सक्खर घिउ लगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्। यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ। व्रतालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। यस वर्ष यही कार्तिक 22 गते बिहिबार यस पर्वको मुख्य दिन परेको छ। छठ पर्वका लागि जनकपुर धाममा 5 करोड़ रूपियाँ बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ। जनकपुर फलफूल तथा तरकारी व्यवसाय समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिंगे केराको घरी नै भगवानलाई अर्घका रूपमा चढ़ाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले अघिल्लो वर्ष करिब 4 करोड़ रूपियाँ भन्दा बढ़ीको केरा भित्र भित्राइएकोमा यस वर्ष करिब 5 करोड़ रूपियाँ बराबरका 85 ट्रक केरा भित्राइएको जानकारी दिनुभयो। अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। कार दुर्घटना हुँदा मालारानी गाउँपालिका वडा नम्बर 7 टिमुरे बस्ने 26 वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयो। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका 11 ढुङ्गे देउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कार सड़कबाट करिब 800 मिटर तल खसेको प्रहरीको भनाइ छ। कर्णाली प्रदेशका 8 जिल्लाका कारागारमा क्षमता भन्दा बढ़ी कैदीबन्दी हुँदा सुरक्षा संवेदनशीलतामा जोखिम बढ़ेको छ। कारागारलाई सुधार गृहमा रूपान्तरण गर्ने योजनामै सीमित रहेको छ भने बढ़ी कैदीबन्दी राख्दा कारागार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
कर्णालीका 8 जिल्लाका कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा समस्या भएको छ। कतिपय पुराना र जीर्ण कारागारमा कैदीबन्दीलाई कोचेर राख्दा सुरक्षा संवेदनशीलता बढेको हो। सुर्खेत दैलेख र जुम्लामा कारागारका नयाँ भवन बने पनि क्षमता भन्दा बढी कैदीबन्दी भएकाले कतिपयलाई पुरानै भवनमा राख्नुपर्ने बाध्यता छ। प्रदेश राजधानी सुर्खेत कारागारमा 100 जनाको क्षमता भए पनि करिब 400 जना कैदीबन्दी र थुनुवालाई राख्नुपर्ने बाध्यता रहेको सुर्खेत कारागार कार्यालयका प्रमुख लक्ष्मी खरेलको भनाइ छ।
पुरुषतिर 70 जनाको क्षमतामा 385 जना हुनुहुन्छ, त्यसै गरी महिला 30 जनाको क्षमतामा 40 जना हुनुहुन्छ।
कारागारको भौतिक संरचना र क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको छ। 25 जना क्षमता रहेको जाजरकोट कारागारमा हाल 66 जना कैदीबन्दीले खेलकुदका लागि मैदान अभाव भोगिरहेका छन्। क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा जीर्ण संरचनाको कारागारमा शौचालयको प्रयोग र खानेपानी समस्या लगायत देखिने गरेको जाजरकोट कारागार कार्यालय प्रमुख चन्द्रबहादुर गिरी बताउनुहुन्छ।
35 जनामा जसमा अहिले 67 जना छ, जसमा 67 जनालाई सुत्नको अलिक कठिनाइ भएको छ र त्यस सँगसँगै खाटहरू पनि अलिक व्यवस्थित छैन।
कर्णालीका मुगु र हुम्लामा हालसम्म कारागार भवन निर्माण नहुँदा जिल्ला बाहिर कैदीबन्दी र थुनुवालाई पठाउनु पर्ने बाध्यता रहेको छ। 25 जना क्षमता रहेको कालीकोट कारागारमा 44 जना, 35 जना क्षमता रहेको सल्यानमा 128 जना, 25 जना क्षमता रहेको रुकुम पश्चिममा 146 जना र डोल्पामा 19 जना कैदीबन्दी रहेका छन्। 130 जना क्षमता रहेको दैलेखमा 147 जना र 200 को क्षमता रहेको जुम्ला कारागारमा भने 122 जना कैदीबन्दी रहेका छन्। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा राष्ट्रपति निर्वाचन शुरू हुनु एक दिन अघिसम्म पनि उम्मेद्वारहरू आज मतदाताहरूलाई आफ्नो पक्षमा तान्ने प्रयासमा जुटिरहनु भएको छ। निर्वाचनका मुख्य प्रत्याशीहरू रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका कमला ह्यारिस केही मुख्य मुख्य राज्यहरूमा केन्द्रित हुनु भएको छ। डेमोक्रेट उम्मेद्वार ह्यारिसले आफूले जिते गाजा युद्ध अन्त्य गर्ने आश्वासन दिनुभएको छ। 7.5 करोड़ मतदाताले मत खसारिसकेको निर्वाचनमा दुई उम्मेद्वारबीच कड़ा प्रतिस्पर्धा हुने निर्वाचन पर्यवेक्षकहरूले अनुमान गरेका छन्। उत्तरी गाजामा इजरायलले सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले विनाशकारी अवस्था सिर्जना हुने भन्दै कड़ा चेतावनी जारी गरेका छन्। युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। उत्तरी गाजामा प्यालेस्टिनीहरूले रोग, भोकमरी र हिंसाका कारण मृत्युको जोखिम सामना गरिरहेको बताएका छन्। उनीहरूले मानवीय जीवन रक्षाका लागि अत्यावश्यक आपूर्ति अभाव रहेको जनाउँदै व्याप्त असुरक्षाका कारण प्रभावितहरूसम्म सहायता पुग्न नसकेको बताएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पाकिस्तानको लाहोरमा अत्याधिक प्रदूषण बढ़ेपछि सरकारले एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। डिजेल धुवाँ, मौसमी कृषि जलबाट निस्कने धुवाँ र जाड़ोको चिसोपनले केही दिनदेखि लाहोर शहर कुहिरो र प्रदूषणको मिश्रणले ढाकिएकोले विद्यालय बन्द गर्ने निर्णय भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। लाहोरमा प्रदूषणको दायरा मापन गर्ने वायु गुणस्तर सूचकांक हिजो 1000 भन्दा माथि पुगेको आईक्यू इयरको तथ्याङ्कले देखाएको छ। पंजाब सरकारले पनि वायु गुणस्तर सूचकांक हिजो 1000 भन्दा बढ़ी पुगेको जनाएको छ। अब मौसम। देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका केही स्थान तथा तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सिलिमे त्रिशुली 220 केवी प्रसारण लाइनको निर्माण सम्पन्न। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सरकारको सक्रियता। र अमेरिकी राष्ट्रपतिको भोलि हुने अन्तिम निर्वाचन अघि हालसम्म 7.5 करोड़ मतदाताद्वारा मतदान। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।